This is Radio Adelaide 101.5 FM in Adelaide and streaming live at radio.adelaide.edu.au. It's now time for the Nepali Bhutanese program, Voice of Shangri-La, in Nepali.
नमस्कार श्रोताहरू, कार्यक्रम भोइस अफ साङ्ग्रा लिएर म सञ्जय सदाको आइतबार झैँ ठिक 6:30 बजे तपाईँहरूको रेडियो सेटमा उपस्थित भइसकेको छु। कार्यक्रम भोइस अफ साङ्ग्रेला हजुर रेडियो एडलेड 101.5 FM अन्तर्गत हरेक आइतबार साँझ 6:30 बजे ठिक यसै बेला सुरु हुन्छ भनेदेखि अबको एक घन्टा अर्थात् 7:30 बजेसम्म म तपाईँहरूको साथमा हुनेछु। हजुर श्रोताहरू, कार्यक्रम भोइस अफ साङ्ग्रेला एडिलेड साउथ अस्ट्रेलियाको एडिलेडमा विगत 3-4 वर्षदेखि चाहिँ यसरी सञ्चालन भइरहेको छ र हामी यो कार्यक्रम मार्फत हाम्रा कम्युनिटीमा नेपाली कम्युनिटी नेपाली भाषित कम्युनिटी जुन चाहिँ साउथ अस्ट्रेलियाको एडिलेडमा बस्नुहुन्छ उहाँहरूको यो कमिटीभित्र भएका कार्यक्रमहरू उहाँहरूको एउटा लाइफस्टाइल कस्तो छ विदेशमा र नेपालमा हुँदा यताउता यी यावत कुराहरू को बारेमा तपाईँहरू समक्ष ल्याउने कोसिस गर्छौँ भनेदेखि एडिलेडको कम्युनिटीमा मात्रै नभएर हाम्रो नेपाल र नेपालसँग सम्बन्धित अरू कुनै विश्वमा पनि यदि त्यस्ता घटनाक्रमहरू हुन्छन् भनेदेखि त्यसका बारेमा पनि हामी तपाईँहरूलाई जानकारी गराउने गर्दछौँ र साथमा मिठा मिठा गीत सङ्गीतले त तपाईँहरूलाई मनोरञ्जन गराउनै नै पर्यो। श्रोताहरू, कार्यक्रम भोइस अफ साङ्ग्रेला एउटा फुल प्याकेज, फुल अफ इन्फर्मेसन, सूचना, सङ्गीत, मनोरञ्जन र त्यसै गरी हाम्रो साउथ अस्ट्रेलियाको एडिलेडको नेपाली कम्युनिटीको एउटा रिप्रेजेन्टेसन। हजुर श्रोताहरू, भोइस अफ साङ्ग्रेला हरेक आइतबार साँझ 6:30 बजेदेखि 7:30 बजेसम्म आउने गर्दछ र तपाईँहरूलाई थाहै छ श्रोताहरू, यदि तपाईँहरूलाई यो भोइस अफ साङ्ग्रेलाको बारेमा या चाहिँ तपाईँहरू कुनै कार्यक्रमहरू गर्दै हुनुहुन्छ तपाईँको कम्युनिटीमा, तपाईँहरू कुनै प्रोग्राम अर्गनाइज गर्दै हुनुहुन्छ भनेदेखि तपाईँहरूले हामीलाई लेखिपठाउनु पनि सक्नुहुन्छ र हामी तपाईँहरूले गर्न लागेका कार्यक्रमहरू सकेसम्म स्थलमा आएर कभर गर्नेको कोसिस गर्नेछौँ। यदि नसकेको खण्डमा हामी तपाईँहरूले जसले कार्यक्रमहरू अर्गनाइज गर्नुभएको हो त्यस्ता कार्यक्रमहरूको बारेमा तपाईँहरूसँग टेलिफोन मार्फत पनि जानकारी लिएर हामी समस्त हाम्रा श्रोताहरूमा आज पुर्याउने कोसिस गर्नेछौँ र हामीलाई तपाईँहरूले तपाईँहरूका कार्यक्रमको बारेमा जानकारी गराउन चाहनुहुन्छ भनेदेखि अथवा हाम्रा रेडियो सुनेर बसिराख्नुभएका श्रोताहरू माझसम्म पुर्याउन चाहनुहुन्छ भनेदेखि तपाईँले हाम्रो फेसबुक पेज पनि युज गर्न सक्नुहुन्छ, जसका लागि तपाईँले लगइन गर्नुपर्ने हुन्छ www.facebook.com/साङ्ग्रिलाका आवाजहरू र त्यसै गरी तपाईँले हामीलाई इमेल पनि गर्न सक्नुहुन्छ। श्रोताहरू, इमेल एड्रेस रहेको छ radio.nepali@gmail.com। हजुर, म फेरि भनिहालौँ, radio.nepali@gmail.com। तपाईँले हामीलाई यस इमेल एड्रेसमा पनि तपाईँहरूले गर्न लागेका कार्यक्रमहरूको बारेमा जानकारी पठाउनु भयो भनेदेखि हामीले ती कार्यक्रमहरूको बारेमा पनि हाम्रा समस्त श्रोताहरूले जुन चाहिँ साउथ अस्ट्रेलियामा मात्र नभएर विश्वभर हामीलाई जहाँ अहिले चाहिँ अनलाइनबाट पनि सुनिराख्नु भएको छ उहाँहरू समक्ष समेत पुर्याउने कोसिस गर्नेछौँ। र यदि तपाईँ हामीलाई अनलाइन सुन्न चाहनुहुन्छ भनेदेखि अनलाइन सुन्न पनि सक्नुहुन्छ, जसका लागि हाम्रो वेबसाइट अनलाइन स्ट्रिमिङ वेबसाइट रहेको छ www.radio.adelaide.edu.au। हजुर, फेरि पनि म भनिदिइहालौँ, www.radio.adelaide.edu.au र /अनलाइन स्ट्रिमिङ त्यहाँबाट टाइप गर्नुभयो भनेदेखि तपाईँ हामीलाई यति बेला प्रष्ट साथ लाइभ यो साउथ अस्ट्रेलियाको एडिलेडको नर्थ टेरेसको 228 नर्थ टेरेसमा रहेको यो स्टुडियोबाट प्रत्यक्ष सुन्न सक्नुहुन्छ। श्रोताहरू, कार्यक्रममा म तपाईँहरूलाई जानकारी गराइहालौँ अबको हाम्रो मसँग के छन् त सामग्रीहरू। श्रोताहरू, यो कार्यक्रम भोइस अफ साङ्ग्रेलामा हामी 2-3 जना टिम रहेका छौँ र आज मेरा सहकर्मी मित्रहरू नवीनजी र खगेन्द्रजी व्यस्तताका कारणले स्टुडियोमा उपस्थित हुनुहुँदैन र म आज एक्लै कार्यक्रम चलाउँदैछु। आशा छ श्रोताहरू म एक्लै भए पनि तपाईँहरूलाई पुरा पुरा मनोरञ्जन र पुरा पुरा यो सुसूचित सूचनाले सुसूचित गर्ने कोसिसमा रहनेछु। श्रोताहरू, आज मसँग के छन् त सामग्रीहरू? भारतीय विदेश मन्त्रीको नेपाल भ्रमण र नेपाल भ्रमणका मा भएको उपलब्धि, र त्यसै गरी अहिले चाहिँ चर्चामा अर्को चर्चामा रहेको इन्टरनेसनल परिवेक्ष्यमा हेर्नुपर्दा, अन्तर्राष्ट्रिय परिवेक्ष्यमा हेर्नु पर्दाखेरि गाजा र प्यालेस्टाइन अर्थात् प्यालेस्टाइन र इजरायल विरुद्धको युद्ध पनि एकदमै भीषण भइरहेको छ। अहिलेसम्म 1033 भन्दा बढी मान्छेहरूको ज्यान गइसकेको छ। त्यसै गरी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमण, अर्को हप्ताको नेपाल भ्रमणले पनि नेपाललाई यति बेला चर्चामा ल्याइरहेको छ। र त्यसै गरी अर्को मसँग एउटा साहित्यिक सिर्जना पनि रहेको छ, रक्सी भट्टी र निष्ठाको राजनीति भन्ने, त्यो पनि म समय रहेसम्म तपाईँहरूलाई सुनाउने कोसिस गर्नेछु आजको यो बसाइमा। श्रोताहरू, त्यसै गरी म तपाईँहरूलाई अर्को एउटा जानकारी पनि गराइहालौँ। आज हामीसँग एउटा इन्टरभ्यू पनि रहेको छ। इन्टरभ्यू कसको रहेको छ भन्दाखेरि विष्णु बगाले। श्रोताहरू, नाम सुन्ने बित्तिकै तपाईँहरूले आकलन गरिसक्नु भयो होला, विष्णु बगाले एनआरएन साउथ अस्ट्रेलियाका सचिव पनि हुनुहुन्छ उहाँ, र त्यसै गरी साउथ अस्ट्रेलियाको एडलेडमा बसेर एउटा व्यवसाय सुरु गर्नुभएको छ। विगत एक वर्षदेखि लगभग 8-9 महिनादेखि उहाँसँग गरिएका कुराकानी र उहाँले सञ्चालन गर्नुभएको व्यवसाय के हो त, त्यसको बारेमा पनि जानकारी गराउनेछु श्रोताहरू। उहाँकै आवाजमा यो हामीसँग रेकर्डेड इन्टरभ्यू पनि छ उहाँको, र त्यो पनि हामी आज म यो कार्यक्रममा प्रस्तुत गर्नेछु श्रोताहरू। तर अहिलेलाई भने कार्यक्रम सुरुवात गर्न चाहन्छु छुट्टिएर तिमीसँग, प्रमोद खरेलको आवाजमा रहेको यो गीत, यो भोइस अफ साङ्ग्रिलाको आजको पहिलो गीती सौगात स्वरूप तपाईँहरूका समक्ष प्रस्तुत गर्दैछु। आशा छ तपाईँहरूलाई अवश्य पनि मनपर्नेछ, र त्यसपछि म अरू सामग्री थप सामग्रीका साथमा तपाईँहरूको साथमा फेरि आउनेछु। र अहिलेलाई भने सुनौ यो गीत छुट्टिएर तिमीसँग।
छुट्टिएर तिमीसँग बाँच्न सक्ने भए, किन तिम्रो मायाको भिख माग्नु पर्थ्यो। छुट्टिएर तिमीसँग बाँच्न सक्ने भए, किन तिम्रो मायाको भिख माग्नु पर्थ्यो। म त साधै भाग तिमीलाई माया गर्ने मान्छे, म त तिम्रो साथ बिना जिउँदै मर्ने मान्छे। छुट्टिएर तिमीसँग बाँच्न सक्ने भए, किन तिम्रो मायाको भिख माग्नु पर्छ। कोनै तयार खराया माया बिना बाँच्न, एउटालाई मन्दिर अर्को सँग हाँस्न। मत साधै भर तिम्रो भलो जाने मान्छे, तिम्रो खुसी जता चल्छ उतै जाने मान्छे। बरसों देखी घुम दिएका कति कुरा भन्नु छ एक पल पनि नछुटिने तिम्रो जोडी बन्नु छ वर्षौ देखि गुम्सिएका कति कुरा भन्नु छ एक पल पनि नछुटिने तिम्रो जोडी बन्नु छ म त सधैँभरि तिम्रो जीवन सानी मान्छे म त सधैँभरि तिम्रो धड्कन सुन्ने मान्छे छुट्टिएर तिमीसँग बाँच्न सक्ने भए किन तिम्रो मायाको भिख माग्नु पर्थ्यो म त सधैँभरि तिमीलाई माया गर्ने मान्छे म त तिम्रो जिउँदै मर्ने मान्छे छुट्टिएर तिमीसँग बाँच्न सक्ने भए किन तिम्रो मायाको भिख माग्नु पर्थ्यो
श्रोताहरू पुनः स्वागत गर्न चाहन्छु कार्यक्रम भोइस अफ साङ्ग्रेलाका आवाजहरूमा कार्यक्रम हरेक आइतबार साँझ 6:30 बजेदेखि 7:30 बजेसम्म एक घण्टाका लागि फुल अन तपाईँहरूलाई एन्टरटेन्मेन्ट र एन्टरटेन्मेन्टका साथमा सूचना र समाचारहरू र अरू रोचक जानकारीहरू लिएर आउने गर्छौँ हामी हरेक आइतबार. हजुर श्रोताहरू भर्खरै मैले प्रस्तुत गरेँ तपाईँहरूको लागि प्रमोद खरेलको आवाजमा रहेको गीत छुट्टिएर यदि बाँच्नु पर्ने भए किन मलाई तपाईँ तिम्रो मायाको भि समथिङ के भन्दै थियो. एकदमै रमाइलो गीत थियो, रोमान्टिक टाइपको, आशा छ मन पऱ्यो होला तपाईँहरूलाई. श्रोताहरू अब भने म कार्यक्रममा अर्को एउटा सामग्री प्रस्तुत गर्दैछु, भारतीय विदेश मन्त्री सुषमा स्वराजको नेपाल भ्रमणका बारेमा. र यो नेपाल भ्रमणका बारेमा 1950 सन्धिलाई चाहिँ संशोधन गर्ने सहमति भएको छ र त्यसै गरी अरू पनि विभिन्न निर्देशनहरू विदेश सचिवहरूलाई दिएका छन्. तर ती निर्देशनहरू के कतिसम्म लागू हुन्छन् र ती कार्यान्वयन हुन्छन् त्यो त अब समयले नै बताउँछ. किन भन्दाखेरि योभन्दा अगाडि पनि गिरिजाप्रसाद कोइराला, स्वर्गीय गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री हुँदा पनि यस्ता किसिमका सम्झौताहरू भएका थिए. तर त्यस्ता ती सम्झौताहरू कार्यान्वयन हुनमा चाहिँ अझै पनि समय लागिरहेको छ. बेला बखतमा हुने यस्ता सम्झौताहरूले कार्यान्वयन पाएका खण्डमा द्विपक्षीय भारत र नेपाल द्विपक्षलाई नै एउटा राम्रो हुने थियो भन्ने चाहिँ मैले बुझेको छु. नेपाल र भारतका परराष्ट्र मन्त्रीहरूले संयुक्त बैठकपछि 30 बुधे संयुक्त वक्तव्य जारी गरेका छन्. नेपाल र भारतका परराष्ट्र मन्त्री स्तरीय संयुक्त आयोगको बैठकमा दुई देशबीचको 1950 सन्धि संशोधन गर्ने सहमति भएको छ. शनिबार झण्डै मध्यरातमा जारी 30 बुधे संयुक्त कार्यान्वयन माफ गर्नुहोला श्रोताहरू फेरि सुन्नुहोस् शनिबार झण्डै मध्यरातमा जारी 30 बुधे संयुक्त वक्तव्यमा संयुक्त आयोगले वर्तमान यथार्थता सहितको सन् 1950 शान्ति तथा मैत्री सन्धिको समीक्षा र अध्यावधिक गर्नुपर्ने आवश्यकतामा औल्याएको उल्लेख छ. संयुक्त बैठकपछि शनिबार राति अबेर गरी जारी संयुक्त वक्तव्यमा सन् 1950 सन्धि संशोधन गर्न आवश्यक सिफारिस गर्न दुवै देशका परराष्ट्र सचिवहरूलाई निर्देशन दिएको छ र तर समय सीमा तोकिएको छैन. यसको पुनरावलोकनका लागि पूर्व प्रधानमन्त्रीहरू गिरिजाप्रसाद कोइरालादेखि बाबुराम भट्टराईसम्म र परराष्ट्र मन्त्री स्तरमा समेत द्विपक्षीय रूपमा बारम्बार कुराकानी हुने गरेको भए पनि प्रगति देखिएको छैन. त्यसै गरी नेपाल भारतबीच यसअघि भएको विप्पा सम्झौता कार्यान्वयन गर्न जोड़ दिएको छ भने नेपालको अपार जलविद्युतको सम्भावनालाई दुवै देशको दोहोरो हितमा हुने गरी विकास गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ. दुवै नेताहरूले अपार जलविद्युत सम्भावनालाई दोहोरो फाइदा हुने गरी विकास गर्नुपर्नेमा जोड़ दिएका छन्. उनीहरूले सम्बन्धित अधिकारीहरूलाई विद्युत व्यापार सम्झौताको टीओआरलाई अन्तिम रूप दिन निर्देशन दिएका छन्. पञ्चेश्वरको डीपीआर बनाउन पनि निर्देशन दिएका छन्. उनीहरूले केही ट्रान्समिसन लाइनहरू विकास गर्नका लागि प्रतिबद्धता व्यक्त गरेका छन्। दुई देशबीच लामो समयदेखि रहँदै आएको सीमा विवादबारे संयुक्त आयोगले नेपाल भारत सीमामा कार्यरत समूहलाई स्थलगत काम छिटोभन्दा छिटो पूरा गर्न निर्देशन समेत दिएको छ। संयुक्त वक्तव्यमा नेपालमा कार्यरत भारतीय शिक्षकका समस्या सम्बोधन गर्ने विषय राखिएको छ, तर भारतमा कार्यरत लाखौं नेपालीबारे कुनै उल्लेख छैन। भारतीय प्रधानमन्त्रीको निकट भविष्यमा हुन लागेको भ्रमणलाई दुवै मन्त्रीले स्वागत गरे भनिएको छ। भारतीय प्रधानमन्त्री मोदी नेपाल आएर पशुपति बाहेक जनकपुर र लुम्बिनी जाने अपुष्ट खबरहरू सार्वजनिक भइरहेका बेला संयुक्त बैठकमा पशुपति, लुम्बिनी, जनकपुर र बरहा क्षेत्रको विकास र संरक्षणका लागि सम्भावित सहयोगबारे छलफल गरिएको छ। भारतीय परराष्ट्र मन्त्रीको भ्रमण प्रधानमन्त्री मोदीको भ्रमणको पूर्व तयारीका रूपमा हेरिएको थियो। भारतीय विदेश मन्त्री सुषमा स्वराजको भ्रमणका बेला नेपाल भारत सम्बन्धका यावत विषयमा कुराकानी छलफल हुने र विभिन्न निर्देशनहरू दिइने, तर ठोस निर्णयहरू भने प्रधानमन्त्रीको भ्रमणका बेला गरिने आकलन बमोजिमकै संयुक्त वक्तव्य देखिन्छ। शुक्रबार साँझ नेपाल भ्रमणमा आएकी भारतीय विदेश मन्त्री सुषमा स्वराजले आफ्नो नेपाल भ्रमण सोचेभन्दा धेरै सफल भएको बताइन्। भ्रमणका क्रममा स्वराजले राष्ट्रपति, प्रधानमन्त्री एवं विभिन्न राजनैतिक दलका नेताहरूसँग भेटघाट गरेकी थिइन्। आजै बिहान पशुपतिनाथको दर्शन गरेर उनी भारत फर्केकी छन्। स्मरण रहोस् श्रोताहरू, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आगामी आइतबार बिहान 10:30 बजे विशेष विमानबाट दुई दिने नेपाल भ्रमणका लागि काठमाडौँ आउँदैछन्। श्रोताहरू, यो त भयो भारतीय विदेश मन्त्री सुषमा स्वराजले सम्पन्न गरेको नेपाल भ्रमण र त्यसै गरी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आगामी नेपाल भ्रमण, दुई दिने नेपाल भ्रमणको बारेमा तपाईँहरूलाई मैले छोटो जानकारी दिएँ र यस भ्रमणमा के कस्ता सम्झौताहरू भए, के कस्ता प्रतिबद्धताहरू जाहेर भए र ती प्रतिबद्धताहरू भारतले कति हदसम्म पूरा गर्छ र नेपालले आफ्नो तर्फबाट गरेका ती सम्झौताहरू कति हदसम्म चाहिँ पूरा गर्छ भन्ने कुरा त समयको गर्वमा नै छ। श्रोताहरू, कार्यक्रम भोइस अफ साङ्गीला हरेक आइतबार साँझ 6:30 बजेदेखि 7:30 बजेसम्म तपाईँहरूको रेडियो सेटमा आउने गर्दछ र यति बेला स्टुडियोको घडीमा 6:47 गइसकेको छ श्रोताहरू। र अब भने म अर्को एउटा गीत तपाईँहरूलाई राख्दैछु, योजना लामाको संजोग योन्जन लामाको आवाजमा रहेको यो गीत आलु र तामा। सुन्दाखेरि यो गीत एकदमै रमाइलो लाग्छ श्रोताहरू, किन भन्दाखेरि यो अलि पुरानो गीत हो र यसलाई फेरि रिमेक गरेर निकालिएको छ। अहिलेलाई सुनौ यो गीत आलु र तामा।
Three.
फरकै लर्का हजुर ज्ञानी यता फरक जौ सँगै बात मारी आहै जौ सँगै बात मारी ए लर्का ज्ञानी यता फरक जौ सँगै बात मारी
नेपाली मन नेपालीपनमा समर्पित रेडियो कार्यक्रम साङ्ग्रिलाका आवाजहरू रेडियो एडिलेड 101.5 FM मा
बिल्कुल श्रोताहरू तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम भोइस अफ साङ्ग्रिलाका आवाजहरू रेडियो एडिलेड 101.5 FM मा हजुर तपाईँहरूको साथमा छु म सञ्जय र यति बेला स्टुडियोको घडीमा 6:53 गइसकेको छ श्रोताहरू श्रोताहरू मैले तपाईँहरूलाई कार्यक्रमको पूर्वार्धमै जनाएको थिएँ जानकारी गराएको थिएँ आज हामीसँग एउटा इन्टरभ्यू पनि रहेको छ भनेर हजुर श्रोताहरू एडिलेडमा बसेर विभिन्न क्षेत्रमा काम गर्ने र त्यसै गरी व्यवसाय गर्नेहरू थुप्रै हुनुहुन्छ त्यसैमध्ये एकजना व्यवसायी जो चाहिँ भर्खरै आफ्नो व्यवसाय सञ्चालन गर्नुभएको छ उहाँसँग हाम्रा सहकर्मी साथी नवीन पन्तले गर्नुभएको कुराकानी तपाईँहरू समक्ष म अब प्रस्तुत गर्दैछु र श्रोताहरू जानकारी गराइहालौँ उहाँको नाम विष्णु बगाले हो र उहाँ एनआरएन साउथ अस्ट्रेलियाको सचिव समेत रहनुभएको छ र त्यसै गरी श्रोताहरू यो व्यवसाय सञ्चालन गर्ने कुरा गर्दाखेरि प्राय व्यवसायहरू नेपाली जो चाहिँ विदेशमा हो भनौँ न एडिलेडमा बसेर आफू यदि व्यवसाय गर्छु भनेर लाग्नु भएको छ भने प्राय जसोले चाहिँ रेस्टुरेन्ट क्याफेहरू यसो सञ्चालन गरेको देखिएको छ तर उहाँ विष्णु बगालेले चाहिँ अलिकति डिफ्रेन्ट एउटा व्यवसाय सञ्चालन गर्नुभएको छ र उहाँको व्यवसायको कुरा गर्नुपर्दाखेरि हिमालयन कार सर्भिस तपाईँहरूले थाहा पाउनुभएकै छ होला श्रोताहरू अब भने मैले भन्दा पनि उहाँ विष्णु बगालेजीकै मुखबाट सुन्ने हो कि त हिमालयन कार सर्भिस के हो र उहाँले के कस्तो सेवाहरू दिनुहुन्छ यस्तो र यी हरेक यदि तपाईँ अब गाडी युज गर्नुहुन्छ भनेदेखि अथवा गाडी किन्न चाहनुहुन्छ भनेदेखि यदि गाडी सर्भिसिङ गर्नु छ कुनै पनि मेकानिकल रिपेयर्सहरू गर्नु छ बनाउनु छ भनेदेखि हिमालयन कार सर्भिसलाई सम्झन सक्नुहुन्छ र अहिलेलाई भने विष्णु बगालीसँग नवीन पन्थले गरेको कुराकानी नै सुन्ने हो कि
आदरणीय श्रोताहरू नमस्ते कार्यक्रम साङ्ग्रिलाका आवाजहरूको आजको अङ्कमा म नवीन पन्त सम्पूर्ण श्रोताहरूलाई हार्दिक स्वागत गर्दछु श्रोताहरू आजको यस कार्यक्रममा हाम्रो अतिथि हुनुहुन्छ एनआरएन साउथ अस्ट्रेलियाका सचिव विष्णु बगाले केही महिनादेखि साउथ अस्ट्रेलियाको एडलेडमा हिमालयन कार सर्भिसेस व्यवसाय सुरु गर्नुभएको छ आजको अङ्कमा हामीले उनै बगालेसँग विदेशमा बस्ने एउटा नेपालीले व्यवसाय गर्न कत्तिको सहज छ नेपाली व्यवसायको एडलेडको अवस्था कस्तो छ र केही नेपाली समुदायभित्रका गतिविधिहरू केलाउनेछौ सधैँभरि नेपाली समुदायको विकासका लागि तत्पर रहने विष्णु बगालेज्यूलाई स्वागत गरौं आजको यस कार्यक्रममा विष्णुजी कार्यक्रममा स्वागत छ
धन्यवाद नवीनजी
के गर्दै हुनुहुन्छ कसरी दिनचर्या बित्दैछ यहाँको
हिजो आज जाडो महिना भएको कारणले गर्दाखेरि दिनचर्या अझै प्यारो छ घामको न्यानोपन सँगै चिसोको कठाङ्ग्रीले चाहिँ बिहानी सँगै म दिनहरू सुरुवात गर्छु घर परिवार काम साथीभाइ समाज लाई लिएर अगाडि बढिरहे
तपाईँ समुदायसँग पनि नजिक हुनुहुन्छ हरेक कार्यक्रममा यहाँलाई एकदमै अगाडि देख्न सकिन्छ नेपाली समुदायकै कुरा गरौं
विशुद्ध रूपमा एडिलेडवासी नेपालीहरूको कुरा गर्दा एकता बढ्दो देख्छु, गतिविधिहरू बढ्दो देख्छु, मेलमिलाप बढ्दो देख्छु। सुरुवाती म एडलेड आउँदाखेरि को अवस्थाभन्दा अहिले धेरै सुधार भएको छ हरेक दृष्टिकोणबाट। इभन नेपाली हामी साथीभाइहरूको जीवन स्तरको पनि सुधार भएको, विकास भएको देख्न पाएको छु।
तपाईँले विगतको कुरा गर्नुभयो, बताइदिनुहोस् न कस्तो थियो तपाईँ यहाँ आउँदाको नेपालीको अवस्था र अहिले के परिवर्तन देख्नुभयो, कस्ता कस्ता कुराहरूमा परिवर्तन देख्नु भएको छ?
अरू व्यक्तिगततिर नजाउँ, सामाजिक रूपले हेर्दाखेरि म भर्खर एडलेड आउँदा धेरै मानिसहरू बाहिर निस्किन्थेनन्, एकदमै थोरै मात्रामा कार्यक्रमहरू हुन्थे, त्यसमा पनि सहभागिता असाध्यै न्यून हुने गर्थ्यो। जब म एडलेड आएँ त्यसपछि बिस्तारै मैले गर्दा भएको भन्न खोजेको होइन कि यहाँ भएको परिवर्तनको कुरा गर्दाखेरि अहिले पहिले दुई तिन वर्ष अगाडिको मात्र तुलना गर्दा पनि सामाजिक कार्यक्रमहरूमा उपस्थिति हुने संख्या असाध्यै बढ्दो छ। कार्यक्रमहरू विभिन्न किसिमका गतिविधिहरू हुने क्रमको संख्या असाध्यै बढ्दो छ। त्यो चाहिँ साह्रै नै आशा लाग्दो र प्रेरणादायी कुरा हो मेरो लागि।
अवश्य पनि यो नेपाली समुदायको विकासले एउटा ठूलो भूमिका खेल्छ। अब नेपाली समुदायको भन्दा पनि यहाँको व्यवसायको कुरा गरौँ। अहिले तपाईँले हिमालयन कार सर्भिसेस सुरुवात गर्नुभएको छ, यो व्यवसायको कुरा गर्दा चाहिँ कसरी व्यवसाय सुरु गर्नुभयो?
हजुर, मैले यो गएको डिसेम्बरदेखि हिमालय कार सर्भिस लिएर तपाईँहरू माझ आएको छु। कतिपय साथीहरूलाई पहिलेदेखि नै थाहा छ, मैले धेरैजना साथीहरूलाई सेवा पनि पुर्याइसकेको छु। खासमा म पेसाले मोटर मेकानिक, अस्ट्रेलिया आएदेखि नै सुरुवातदेखि नै म गाडी बनाउने काम गर्दै आएँ र लामो समय अरूको लागि काम गरिसकेपछि, अनुभव बटुलिसकेपछि धेरै साथीहरूको सल्लाह र सुझावको आधारमा मैले आफैले आफ्नै लागि र मेरो नेपाली कम्युनिटीको लागि काम गर्ने निधो गरेँ र गएको डिसेम्बरबाट हिमालय कार सर्भिस दर्ता गरेर काम गरिराखेको छु।
तपाईँले मेकानिक भन्नुभयो, अझ तपाईँले अरू अहिले पनि अनौपचारिक कुरामा चाहिँ के भन्नुभयो भने मोबाइल मेकानिक भन्नुभएको थियो, के हो त यो खास मोबाइल मेकानिक भन्नु के?
हजुर, साह्रै नै राम्रो प्रश्न गर्नुभयो, यो दुविधा अलिकति हामी बिच छ पनि। मोबाइल मेकानिक भन्नाले कस्तो बुझिन्छ भने नेपालीमा भन्दाखेरि घुम्ती सेवा भनिन्छ, घर घर गएर इभन बाटोमा गएर सेवा दिने काम हुन्छ। मैले थालेको चाहिँ कार रिपेयर सर्भिसको प्रकृति पनि त्यही हो, म तपाईँको घरमै आएर तपाईँको कार सर्भिस गर्छु र अन्य सर्भिसेस लगायत अन्य कुनै पनि खालका समस्याहरू, सानो ठुलो कुनै पनि खालको समस्याहरू छ भने पनि म तपाईँको घरसम्मै आएर बनाइदिने गरेको छु। अनि यदि तपाईँ बाटोमा हिँड्दा हिँड्दै तपाईँको गाडीले धोका दियो भने त्यस्तो अवस्थामा मिलेसम्मको मैले तपाईँलाई रोड साइड एसिस्टेन्स पनि दिने गरेको छु। त्यसको लागि तपाईँहरूले बिना हिचकिचाहट फोन गर्नुभए हुन्छ, म समय मिलाएर अनि आएर जहाँ तपाईँको गाडी बिग्रेको छ त्यही त्यसलाई बनाइदिने गरेको छु। मैले धेरै यस्तो काम पहिला गरिसकेको छु, त्यस्तो तपाईँहरूलाई त्यस्तो पर्छ र थाहा थिएन भने पनि सम्पर्क गर्न सक्नुहुन्छ आपतकालीन अवस्थामा पनि।
यसका अलावा हिमालयन कार सर्भिसेसले चाहिँ कस्ता कस्ता सेवाहरू चाहिँ आफ्ना ग्राहकलाई दिइराखेको छ त?
मेरो सेवामा रेगुलर सर्भिस अनि तपाईँको बुक सर्भिस, लग बुक सर्भिस भनिन्छ, ट्रान्समिसन सर्भिस अनि ब्रेक रिपेयर, कुलिङ सिस्टम सर्भिस लगायत थुप्रै कारसँग सम्बन्धित समस्याहरू समाधान गर्ने गरेको छु।
अब व्यवसायकै कुरा गरौँ, विदेशमा बसेर नेपालीले एउटा नेपाली युवाले चाहिँ व्यवसाय सञ्चालन गरिरहेको छ, एउटा नेपालीले साउथ अस्ट्रेलियामा अझ यहाँ बसेर व्यवसाय सञ्चालन गर्न कतिको सहज देख्नुहुन्छ?
सहज पक्कै पनि छैन, कुन अर्थमा पनि छैन भने यहाँ हरेक दिन तपाईँले राम्रो आय आर्जन गर्न सक्नु भएन भने तपाईँको हरेक दिनको चाहिँ दैनिकीलाई असर गर्छ। तर त्यसो भन्दैमा हामीले, म पैसामुखी भएर यो काम थालेको होइन, मैले वास्तविक मेरो समाजसेवाको जुन एउटा इन्ट्रेस्ट थियो त्यसलाई चाहिँ आफूसँग भएको स्किल जोडेर त्यो पक्षलाई पनि अझ सशक्त बनाएर लाने हिसाबले चाहिँ मैले यो काम सुरु गरेको हो। मलाई आर्थिक रूपले त्यति धेरै लाभ हुने गरेको छैन र म त्यति धेरै पैसा चार्ज पनि गर्दिनँ कामकै सन्दर्भमा कुरा गर्दा। मैले कयौं अवस्थामा मैले बिना शुल्क पनि काम गरेको छु अवस्था हेरेर। चुनौती व्यवसाय गर्न आफैमा छँदैछ, हाम्रो सानो समुदाय छ, त्यसले गर्दाखेरि पनि कहिलेकाहीँ मलाई काम नपुग्ने हो कि भन्ने जस्तो लाग्छ, तर अहिलेसम्म साथीभाइको सद्भाव, प्रेरणा, सहयोगले गर्दाखेरि म चलेकै छु, हाँसी खुसी हिँडेकै छु। सबैभन्दा मेरो एउटै मात्र जोड दिने पक्ष के छ भने क्वालिटी र विश्वसनीयता, त्यसलाई मैले बढी ध्यान दिएर काम गरिरहेको। पहिलो कुरा, सर्वसुलभ छु म। तपाईँलाई भाषाको पनि समस्या भएन, तपाईँको समस्या सहजै रूपमा मसँग राख्न सक्नुहुन्छ। दोस्रो कुरा हो सुलभता। म असाध्यै एकदमै न्यून दरमा काम गरिराखेको छु। र तेस्रो कुरा हो तपाईँको चाहिँ विश्वसनीयता। अहिले मैले यो काम गरे लगतै यो 6-7 महिनाको बीचमा मात्रै मैले यति धेरै कथाहरू सुनिसकेको छु हाम्रो समुदायबाट, मेरा ग्राहक वर्गहरूबाट, कि पहिला उहाँहरू कसरी ठगिनु भएको रहेछ, यति सानो कुराहरूमा पनि अथवा हुँदै नभएको कुरामा पनि तेरो गाडीमा प्रब्लम छ भनेर उहाँहरूलाई ठगेको र त्यसबाट उम्कन नपाएको कथाहरू सुनाउँदाखेरि मलाई असाध्यै दुःख लाग्छ। त्योबाट बच्नको लागि तपाईँ हिमालय कार सर्भिसमा आउनुहुन्छ र जे हो तपाईँलाई चाहेको, जे हो तपाईँलाई परेको समस्या, त्योभन्दा एक डलर बढी खर्च तपाईँको हुँदैन, त्यसको चाहिँ म ग्यारेन्टी दिन चाहन्छु। यस्तो छ, अब बजारमा मैले जुन रेटमा काम गरिराखेको छु त्यो रेट आफैमा 75% डिस्काउन्ट जस्तो छ र उहाँहरूले बुझिसक्नु भएको छ। यसमा चाहिँ मलाई खुसी लाग्छ कि मैले रेटको बारेमा धेरै बोलिराख्नु पर्दैन, किनभने यो काम गरेको कति भयो भनेर सोद्धाखेरि मैले जुन रेट उहाँहरूलाई भन्छु होइन यतिले मात्रै हुन्छ र भनेर मलाई धेरै जस्तो समयमा उहाँहरू आफै पैसा कम माग्नुभयो भनेर भनिराखेको अवस्था छ। त्यसले गर्दाखेरि पनि मैले खासै पैसालाई फोकस गरेर स्किम ल्याउनु जरुरी छैन। मैले गर्न सक्ने र गर्नुपर्ने भनेको मैले धेरैभन्दा धेरै साथीहरूलाई छिटोभन्दा छिटो सेवा दिन सकेँ भने म त्यसैमा चाहिँ आफूलाई सफल ठान्नेछु।
तपाईँ एउटा कार मेकानिक हुनुहुन्छ र सुन्ने श्रोताहरू मध्येबाट कसैले सुरुवाती कार किन्दै हुनुहुन्छ वा केही कारमा प्रब्लमहरू छ, नभए कार किन्ने तर्खरमा हुनुहुन्छ, उहाँ कार किन्दाखेरि कस्ता कुराहरूमा ध्यान दिनुपर्छ जस्तो लाग्छ तपाईँलाई?
हजुर, यस विषयमा तपाईँले जोड्दाखेरि मलाई हामीले केही समय अगाडि सुरु गरेको एउटा अभियानको याद पनि आयो। हामीहरूले हेल्प डेस्क नेपाल भनेर सुरुवात गरेका छौँ सबैजना साथीहरूसँग मिलेर। मैले त्यसमा पनि भनेको थिएँ कसैलाई पनि, विशेष गरी म यो सुविधा चाहिँ नवा आगन्तुकहरूलाई बढी फोकस गरेको छु, किनभने पुरानो साथीहरूलाई त लगभग धेरै थाहा पनि छ तर नयाँ मान्छेहरूलाई चाहिँ बिल्कुलै थाहा हुँदैन कि गाडी किन्न जाँदा के हेर्ने, कसरी गर्ने, कति रुपियाँसम्म कति डलर चाहिँ पे गर्ने भन्ने कुराहरू आइडिया अलिक राम्रो नहुने हुनाले मैले त्यसलाई निशुल्क रूपमा नै सहयोग गर्ने गरेको छु। गाडी किन्दाखेरि सबैभन्दा ठुलो कुरो कति धेरै चलेको छ गाडीको किलोमिटर हेर्नुपर्छ, अनि त्यसपछि इन्जिन स्टार्ट गरेर इन्जिन आवाजहरू सुन्दाखेरि आफैलाई एबनर्मल नलागोस्, सुन्दाखेरि ओहो यो गाडी ठिक छ भन्ने आफूलाई फिल भएन भने त्यसको अर्थ त्यहाँ समथिङ इज रङ, त्यसरी बुझ्नुपर्छ। अनि गाडीको ओभरअल कन्डिसनहरू हेर्ने, टायर विशेष गरिकन रोडवर्दी कन्डिसनमा गाडी छ कि छैन भनेर हेर्नलाई सबभन्दा पहिला टायरहरूमा आँखा लगाउने, हामीहरू नेपालमा गोटी छ कि छैन भनेर चेक गर्छौँ, त्यस्तै यहाँ पनि त्यही नै हो, टायरमा गोटी छ कि छैन हेर्ने भन्ने जस्तै गरिकन यहाँ टायरको ट्रेड चेक गर्ने भन्छ, त्यो हेर्ने र गाडी टेस्ट ड्राइभ नगरिकन किन्दै नकिन्ने, सकिन्छ भने 15 मिनटदेखि आधा घन्टासम्म गाडी चलाउनलाई माग्ने, त्यति बेर चलाउँदाखेरि पनि गाडी नर्मल रन भइराख्यो भने चाहिँ धेरै हदसम्म गाडी सही पर्दैछ तपाईँलाई भन्ने बुझ्नुपर्छ। र कुन ब्रान्डको गाडी किन्दैछौँ भन्ने पनि अर्को एउटा प्रमुख कुरा हुन जान्छ। त्यसमा बजारमा हामीहरूले गाडी किन्दाखेरि सकेसम्म पहिले नै नाम बिग्रिसकेका कम्पनीहरूको गाडी नकिन्दा नै बेस्ट हुन्छ, किनभने त्यसले पक्कै पनि तपाईँलाई समस्या धेरै ल्याउँछ अथवा तपाईँलाई मर्मतमा बढी खर्च हुनसक्छ। त्यसले गर्दाखेरि रिलायबल र ट्रस्टवर्दी कम्पनीको गाडीहरू नै किन्नुपर्छ, म तपाईँहरूलाई सहयोग गर्न सधैँ तत्पर।
तपाईँले कार किन्न चाहिरहनु भएको छ भने उहाँले निशुल्क रूपमा नै त्यहीँ पुगेर त्यो गाडीको अवस्था हेरिदिन सक्नुहुन्छ र तपाईँलाई पनि त्यसले चाहिँ धेरै कुराको जानकारी हुनसक्छ।
अब गाडी धेरै जस्तो अवस्थामा चाहिँ तपाईँले हेर्दा गाडी धेरै राम्रो देखिन्छ तर पैसा सस्तो छ भने चाहिँ तपाईँले यो बुझ्नु जरुरी हुन्छ कि त्यहाँ केही समस्या छ अथवा त्यो गाडीले बारम्बार प्रब्लम दिने गरेको भएर त्यो मान्छेले चाहिँ आफूबाट त्यो पन्छाउन खोज्दैछ, किनभने यदि गुड लुकिङ कार छ भने त्यसको पैसा पनि त्यही अनुसार पर्छ। तर हामीले बजारमा बजारमा हेर्दाखेरि कहिलेकाहीँ साध्यै राम्रो देखिने गाडी सस्तोमा राखिराखेको पनि देखिन्छ। त्यस्तो अवस्थामा चाहिँ अलिक धेरै सोच्न जरुरी हुन्छ अथवा क्रस चेक गर्न जरुरी हुन्छ। गाडी सकेसम्म म चाहिँ धेरै सस्तो गाडी नकिन्न सल्लाह दिन्छु, किनभने सस्तो बेसाले अवश्य पेट खान्छ तपाईँलाई। या त त्यो गाडीले एक हप्ता दुई हप्ता पनि साथ दिँदैन, या धेरै मर्मतमा खर्च हुँदै गर्छ र तपाईँलाई साह्रै दुःख दिन्छ। हुन त म पेसाले मेकानिक हो, तपाईँहरू गाडी बिग्रे मैले काम पाउने हो, तर म त्यति धेरै लालची पनि छैन कि मेरो साथीभाइहरूले धेरै दुःख पाउन्। रेगुलर मेन्टेनेन्सको कुराहरू त छँदैछन्, तर अनावश्यक दुःख झन्झट कसैलाई नपरोस् मेरो कामना छ सधैँभरि। हजुर, अब गाडी चलाउँदाखेरि एउटा चालकले जहिले पनि आफ्नो गाडी रोडवर्ती छ कि छैन भनेर ध्यान दिनु जरुरी छ। त्यो हाम्रो दायित्व हो, कानूनले पनि त्यही भन्छ। तपाईँको गाडीको चाहिँ गाडी रोडमा गुड्न लायक छ कि छैन, कानूनले दिएको मापदण्डभित्र पर्छ कि पर्दैन भनेर मेक स्योर गर्ने जिम्मा नै कार मालिकको हो। त्यसले गर्दाखेरि हामीले कसैले दोष लाउन पाइँदैन, अथवा अघिल्लोचोटि मैले कार सर्भिस त गराएकै हो भनेर पनि उम्किन पाइँदैन, किनभने त्यो बीचमा पनि तपाईँको गाडीमा समस्याहरू आइसकेको हुनसक्छ। टाइम इन्टरभलले वेयर एन्ड टियर हुने कुराहरू हुन्छ, त्यो कुरा ध्यान दिनुपर्छ। अनि मैले धेरै सुनेको हाम्रो साथीहरूमा चाहिँ समस्या अर्को के छ भने गाडीको रेजो एक्सपायर भएको थाहा नपाएर फाइनमा परेको कुरा मैले जहिले पनि सुन्न पाउँछु। त्यो कुरामा पनि हामी असाध्यै सजग हुनुपर्छ। रिमाइन्डर आफूले कसरी राख्दा आफूलाई इफेक्टिभ हुन्छ, घरको भित्तामा लेखेरै राख्ने हो या मोबाइलमा रिमाइन्डर सेट गर्ने हो कि, अथवा आउनु दिनभन्दा दस दिन पहिल्यै पे गर्ने सिस्टम पो बनाउने हो कि, किनभने यहाँ फाइन सिस्टम असाध्यै चर्को छ। हामी अनागमा दुःख गरेर कमाएको पैसा खेर फाल्नु हुँदैन। म साथीहरूलाई जहिले पनि रिक्वेस्ट गर्छु कि ती कुराहरूमा अलिकति बढी कन्सियस हौ, बिना इन्सुरेन्स गाडी लिएर रोडमा नजाउँ, किनभने दुर्घटना भइसकेपछि आउने खर्च असाध्यै महँगो हुन्छ। यहाँको कुनै पनि चिज अरूको गाडी ड्यामेज गरौँ अथवा आफ्नै गाडी ड्यामेज भयो भने पनि कोही मान्छेलाई ठक्कर दियो, यहाँ जनावरलाई पनि ठक्कर दिनखेरि कानुन कडा छ। त्यसले गर्दा इन्सुरेन्स भएको गाडी लिएर हिँड्न सल्लाह दिन्छु जहिले पनि, एटलिस्ट थर्ड पार्टी इन्सुरेन्स र सकिन्छ भने कम्प्रिहेन्सिभ, म त्यो भन्छु। अब आफ्नो गाडीहरू एटलिस्ट 15 डेजको इन्टरभलमा बोनट खोलेर सर हेर्ने, केही देखि पो हाल्छ कि आफ्नो आँखाले, अथवा तपाईँलाई डाउट लाग्यो भने मलाई फोन गरेर सोध्नुहोस्, फोटो खिचेर पठाउनुहोस्, यस्तो देखेँ के हो, म तपाईँहरूलाई सल्लाह दिन्छु, हेल्प गर्छु। फुर्सद मिलेको छ, बाटो रुट मिल्छ भने म पसेर हेरिदिन्छु, म शान्तिको कुराहरूको चार्ज कहिले लिदिनँ। त्यही भएर बिना हिचकिचाहट मलाई फोन गर्नुभयो हुन्छ।
र इन्सुरेन्सकै कुरा गरौँ विष्णुजी, कस्ता कस्ता इन्सुरेन्सहरू हुन्छन् र के गर्नुपर्छ एउटा सवारी चालकले आफ्नो गाडीलाई सुरक्षित गर्नको लागि र आफू सुरक्षित हुनको लागि, कस्ता कस्ता इन्सुरेन्स प्रक्रियाहरू छन् यो साउथ अस्ट्रेलियामा?
यसमा अब धेरै खालका छन्, तर हामी कुन कुन कम्पनीको बेस्ट भन्नेतिर जानुभन्दा पनि एटलिस्ट मार्केटमा भएका चाहिँ इन्सुरेन्सका टाइपहरू के छन् त्यो चाहिँ म सरसर्ती भन्न सक्छु। हामीहरूसँग थर्ड पार्टी इन्सुरेन्स, जसले चाहिँ तपाईँले चलाएको गाडीबाट तपाईँको गल्तीले अर्को कुनै गाडीमा या कहीँ कसैको प्राइभेट प्रोपर्टीमा ठक्कर दियो र ड्यामेज भयो भने थर्ड पार्टी इन्सुरेन्स छ तपाईँसँग भने त्यसले अर्को पक्षको सम्पूर्ण चाहिँ क्षति बिहोर दिन्छ, तपाईँको चाहिँ आफैले बनाउनु पर्ने हुन्छ। तर कतिपय साथीहरूलाई थर्ड पार्टी इन्सुरेन्स भनेपछि एउटा कन्फ्युजन पनि भएको मैले देखेको छु। त्यो के हो भन्नुहुन्छ भने, तपाईँले रजिस्ट्रेसन गर्दाखेरि रजिस्ट्रेसन स्लिपमा जुन सिटिपी भनेर कम्पलसरी थर्ड पार्टी भनेर एउटा एमाउन्ट चार्ज गरेको हुन्छ इन्सुरेन्सको, र धेरैजना मान्छेहरूले नबुझेर ए मेरो गाडीमा त अलरेडी सिटिपी छ, कम्प्रिहेन्सिभ कम्पलसरी थर्ड पार्टी इन्सुरेन्स छ भनेर इन्सुरेन्स अरू कुनै इन्सुरेन्स कम्पनीसँग कन्ट्याक्ट नगरेको कारणले फँसेको मैले कथाहरू सुनेको छु। तर बुझ्न के जरुरी छ भने, त्यो गभर्मेन्टले तोकेको पब्लिक प्रोपर्टी ड्यामेजको लागि मात्रै हो, र तपाईँले प्राइभेट थर्ड पार्टी चाहिँ यदि ड्यामेज गर्नुभयो भने त्यसले कभर गर्दैन। त्यसको लागि तपाईँले एक्स्ट्रा इन्सुरेन्स किन्नै पर्छ पोलिसी। तपाईँ पैसाको समस्या छ भने मन्थली पे गर्न सक्नुहुन्छ, र सकेसम्म म चाहिँ साथीहरूलाई कम्प्रिहेन्सिभ इन्सुरेन्स नै राख्न सल्लाह दिन्छु, किनभने तपाईँलाई पिस अफ माइन्ड हुन्छ, आफ्नो गाडीको पनि ड्यामेज भयो भने रिपेयर हुन्छ र अर्को पछिको त हुने नै छ। अब तपाईँले लास्ट टाइम गाडी चलाउँदाखेरि अघिल्लो दिन चलाएको भन्दा केही पनि फरक तपाईँले अनुभव गर्नुभयो, चाहे त्यो ब्रेक लगाउँदा होस्, चाहे त्यो स्टेरिङ घुमाउँदा होस्, कुनै पनि खालको अननेसेसरी नोइज सुन्नुभयो भने पनि तपाईँले बुझ्नु पर्यो कि त्यहाँ केही प्रब्लम छ, त्यही भएर अननेसेसरी एक्स्ट्रा नोइज आयो अथवा एक्स्ट्रा भाइब्रेसन भयो अथवा गाडीको चाहिँ रेगुलर मुभभन्दा फरक आयो, स्मुथनेस छैन, जे केही भए पनि तपाईँले चाहिँ बुझ्नु पर्यो कि मैले अब यसको जाँच पडताल गर्नुपर्छ, यसलाई म मेकानिक कहाँ लगेर देखाउनुपर्छ। अर्कोचोटि चलाउनुभन्दा पहिले तपाईँले कन्सल्ट गरिसक्नुहोस्, सानो ठुलो समस्या हुनसक्छ, त्यो अनि अर्को कुरा तपाईँको यदि रेगुलर पार्क गर्ने ठाउँमा पनि वाच गरियो भने तपाईँको गाडी राख्ने ठाउँमा तेल चुहिएको हुनसक्छ, त्यो सधैँ चुहिराखेको तेलको एमाउन्ट भन्दा बढी ड्रप देखियो अथवा कहिलेकाहीँ ठुलो पडल परेको हुनसक्छ, त्यस्तो भयो भने तपाईँले बुझ्नु पर्यो कि म यो गाडी चलाउनु भएन, यसलाई तुरन्तै मेकानिक कहाँ देखाउनु पर्यो, अथवा हरियो रङको रातो रङको फ्लुडहरू भुइँमा पोखिएको देख्नुभयो जुन नर्मल होइन, गाडीबाट सामान्यतया तेल चुहिँदै चुहिँदैन, यदि चुहिएको छ भने थोरै चुहिन्छ भने ठिकै छ त्यसलाई सर्भिसिङसम्म गएर हेर्न सकिन्छ, तर तपाईँलाई लाग्यो कि ओहो यो त नर्मल होइन भने तपाईँ गाडी नचलाउनुहोस्, त्यस्तो बेलामा पहिला मेकानिकलाई देखाउनुहोस्, चेक गराउनुहोस् कहाँबाट लिक भएको छ, फिक्स गराउनुहोस् अनि बल्ल गाडी चलाउनुहोस्। त्यसो भएपछि तपाईँले बाटोमा गएर दुःख पाउने समस्या कम हुन्छ। त्यस्तै अर्को मैले साथीहरूमा देखेको थाहा नपाएर गल्ती भएको कुरा देखेको, टेम्परेचर चेक गर्ने बानी हुँदैन गाडी चलाउँदा धेरै मान्छेहरूलाई, तर असाध्यै सजिलो छ गाडी चलाउँदा ड्राइभरले जसरी किलोमिटर चेक गरेर चलाइन्छ त्यसै गरी एउटा छेउमा टेम्परेचर रेन्ज हुन्छ सी र एच लेखिएको, तपाईँ नर्मल हुँदाखेरि मिडल रेन्जमा सुई चलिरहेको हुन्छ बिस्तारै बढेर मिडलमा भन्दा माथि जाँदैन, यदि तपाईँले गाडी चलाउँदै जाँदा टेम्परेचरको सुई सी मिडल भन्दा माथि गयो भने तपाईँले बुझ्नु पर्यो कि देयर मस्ट बी समथिङ रङ र तपाईँले तुरन्तै गाडी रोक्नुपर्छ र त्यसलाई धेरै तात्न दिनबाट बचाउनुपर्छ, त्यसरी पनि गाडी जोगाउन सकिन्छ। अनि त्यस्तै अर्को कुरा मैले कमनली पाएको सुन्न पर्ने कुरा हो, त्यहाँनिर ब्याट्रीको चिन्ह देखिन्छ गाडी चलाउँदै जाँदा ब्याट्रीको लाइट बल्यो भनेर सुनिन्छ, अनि त्यसरी नै महिनौ दिन चलाएको साथीहरू पनि मैले देखाएको छु तर कन्सल्ट नगर्ने यो किन आयो भनेर। इभन तपाईँको गाडीमा युजर म्यानुअल हुन्छ त्यसलाई तपाईँले फर्काएर हेर्नुभयो भने त्यो सिम्बोलले के भन्यो त, सधैँ नआउने सिम्बोल आज किन आयो भनेर तपाईँले खोजी गर्नुभयो भने सजिलै पत्ता लाग्छ। धेरै जस्तो केसमा तपाईँको ब्याट्री चार्ज भइरहेको छैन त्यही भएर त्यो ब्याट्रीको चिन्ह देखिन्छ, तपाईँले त्यस्तो अवस्थामा पनि मेकानिकलाई सम्पर्क गरेर त्यसलाई समाधान गर्नुपर्छ, नत्र बाटोमा गुड्दा गुड्दै गाडी बन्द हुने डर हुन्छ। विशेष गरिकन द्रुत गतिमा चलिरहेको बेला एक्कासी गाडी बन्द भयो भने तपाईँ दुर्घटनाको शिकार पनि हुन सक्नुहुन्छ। हरेक गाडी चालकले आफ्नो गाडी समयमा सर्भिसिङ गराउनुपर्छ भनेर त भन्यौँ हामीले, तर कहिले गर्नुपर्छ भन्ने कुरा हामीले अघि उल्लेख गरिएन। खास गरिकन हरेक गाडी छ छ महिनामा सर्भिसिङ गराउनुपर्छ, त्यसले तपाईँको गाडीको आयु नर्मल भन्दा डबल बढाइदिन्छ। यदि तपाईँ सुरुदेखि गाडीको मालिक हुनुहुन्छ भने तपाईँले आशा गरेको भन्दा आधा बढी गाडीको लाइफ पाउनुहुन्छ यदि तपाईँले सधैँ हरेक छ महिनामा सर्भिस गराउनु भयो भने। र त्यसले के गर्छ भन्नुहुन्छ भने एउटा मेकानिकले तपाईँको गाडी छ महिना चल्दासम्ममा के वेयर एन्ड टियर भए, के चिज चाहिँ अब फेरि रिप्लेस गर्ने बेला भएको छ, के चिज अनसेफ अवस्थामा छ त्यो हेरेर इभन सामान्य लुज भएका बोल्टहरू हुन सक्छन् त्यसलाई टाइट गरिदिने अवस्था हुन सक्छ, जुन कुरा तपाईँले गाडीभित्र छिरेर हेर्न सक्नुहुन्न र एउटा मेकानिकले मात्रै त्यो कुरा पत्ता लगाउन सक्छ। यसरी जाँच गर्ने मौका पाइन्छ, सबै कुरा ठिक छ भने ओइल फिल्टर रिप्लेस गरेर इन्जिनको लाइफ बढाउन सकिन्छ। किलोमिटरले पनि फरक पार्छ, सामान्यतया हामीले हरेक 10,000 किलोमिटर वा 6 महिना भन्ने गर्छौँ, तर मैले धेरै जस्तो अब एभरेजमा 90% नेपाली साथीहरूको गाडी 6 महिनामा 10,000 नगुदेको पाएँ, तर केही साथीहरू जो अलि लामो टाढा काम गर्नुहुन्छ सम्भवतः उहाँको हुनसक्छ, त्यस्तो अवस्थामा यदि 6 महिनाभन्दा पहिले 10,000 कुद्यो भने तपाईँले 1 किलोमिटर पनि नबढाइकन सर्भिसिङ गर्दा राम्रो हुन्छ, किनभने त्यो भनेको त्यसको म्याक्सिमम युज हो त्यो इन्जिन ओइलको। त्यसले गर्दाखेरि हरेक 10,000 किलोमिटरमा यदि 6 महिनाभन्दा पहिला हुन्छ भने पनि सर्भिसिङ गराउनु जरुरी छ। म त्यही कुरा गर्दैछु, सर्भिसिङ भन्ने बित्तिकै इन्जिन ओइल चेन्ज हुने भन्ने कुरा आउँछ, त्यस खास यसको पछाडि कारण के छ भन्नु होला भने इन्जिन असाध्यै हाई टेम्परेचरमा चल्ने हुनाले जब त्यो इन्जिन सेलाएर इन्जिन ओइलहरू फर्केर तल सम्पमा गएर बस्छ त्यो बेलामा फेरि मोइस्चर बनेर त्यसभित्र चाहिँ कन्टामिनेटेड हुने गर्छ, जुन चाहिँ पछि फेरि लुब्रिकेट गर्नको लागि चाहिँ लायक हुँदैन लामो समयसम्म, त्यसले गर्दाखेरि त्यो ओइल फेरेर फालेर अनि फेरि फ्रेस ओइल रिप्लेस गर्नुपर्ने हुन्छ। म पेसाले मोबाइल मेकानिक भएको कारणले गर्दाखेरि यसको फिक्स्ड एड्रेस छैन, म घर घरै आएर सेवा दिने गर्छु। मेरो मोबाइल नम्बर 04132094 अथवा अङ्ग्रेजीमा यसलाई 04132094 हिमालय कार सर्भिसको फेसबुक पेजमा गएर पनि यस मेरो कन्ट्याक्ट डिटेलहरू लिन सक्नुहुन्छ, अथवा हिमालयन कार सर्भिस यसको फेसबुक पेज पनि छ र एकाउन्ट पनि छ, दुवैतर्फ मैले सबै जानकारीहरू राखेको छु र थाहा छैन भने पनि विष्णु बगाले भनेर सोध्नु भयो भने पनि यहाँ साथीहरूले भनिदिनुहुन्छ। म लामो समयदेखि यही समुदायमा खाँसी खेली हिँडेको हुनाले धेरै साथीहरूले चिन्नु पनि हुन्छ।
अवश्य पनि श्रोताहरू, तपाईँले नम्बर टिप्न चाहनुहुन्छ भने फेरि पनि म नम्बर भन्दैछु, 0413209405। हामीले सोध्न भुलेका कुराहरू र तपाईँले नेपाली समुदायलाई केही भन्न चाहेका कुराहरू, केही छोड्नु भएको कुराहरू छन् भने कृपया बताइदिनुहोस्।
मलाई आज यहाँ आएर मेरा कुराहरू, मेरो व्यवसायको बारेमा, मेरो सामाजिक इन्ट्रेस्टको बारेमा बोल्ने मौका दिनुभएकोमा म नवीनजी प्रति र रेडियो साङ्ग्रेला प्रति आभार व्यक्त गर्न चाहन्छु। खासै छुटेका कुराहरू त्यस्तो केही छैन, धेरै कुराहरू समेटियो। तर म अन्तिममा के भन्न चाहन्छु भने तपाईँको गाडीमा कहिलेकाहीँ मैले कस्ट इफेक्टिभ गर्नको लागि सेकेन्ड ह्यान्ड सामानहरू खोजी गरेर पनि राखिदिने गरेको छु, पाएसम्म, मिलेसम्म। र मैले मलाई लाग्छ कि यसमा सेकेन्ड ह्यान्ड सामान राख्दा पनि हुन्छ भन्ने जस्तो लाग्यो भने खोजी गरेर त्यो पनि राखिदिएर मैले साथीहरूको दुई चार पैसा बचाउन कोसिस गर्ने गरेको छु। त्यस त्यो पनि मेरो एउटा सेवाको पाटो हो। त्यसले गर्दाखेरि अनि अब अर्को एउटा कुरा मैले भन्न छुटाएको र एडिलेडमा विशेष गरी साह्रै नै कमन छ, त्यो हो रोड साइड माइनर एक्सिडेन्ट, जसले गर्दाखेरि गाडीको प्रायः जसो मैले ऐनाहरू भाँसिएको देख्छु, सामान्य लाइटहरू, हेडलाइटहरू फुटेको, कसैले जस्ट रिभर्स गर्दाखेरि च्वास्सा छोइदिएको अवस्थामा साथीहरूलाई ओहो यो ड्यामेज सम्बन्धी काम चाहिँ विष्णु बगालीबाट हुँदैन कि भन्ने लाग्न सक्छ। तर मैले विशेष गरिकन यस्ता माइनर ड्यामेजहरू भएको अवस्थामा मैले मेरो स्रोत र साधनले भ्याएसम्म त्यसलाई पनि हेर्ने गरेको छु र तपाईँलाई कस्ट वाइज धेरै नै सस्तो पर्छ त्यसमा पनि। धन्यवाद।
हजुर श्रोताहरू, अहिले हामी सुनाउँदै थियौँ तपाईँलाई विष्णु बगाले हिमालयन कार सर्भिसका, माफ गर्नुहोला श्रोताहरू, म फेरि एकचोटि दोहोऱ्याउन चाहन्छु, हिमालयन कार सर्भिसका सञ्चालक विष्णु बगालीजीसँग नवीन पन्थले गरेको कुराकानी। र यो कुराकानी सुनेपछि तपाईँहरूलाई कार को बारेमा, यदि गाडीको बारेमा तपाईँहरूलाई टेक्निकल प्रब्लम भइरहेको छ भने तपाईँहरू हिमालयन कार सर्भिसमा गएर सम्पर्क गर्न सक्नुहुन्छ र उहाँले तपाईँलाई एकदमै सरल रूपमा कसरी तपाईँको कार मर्मत गर्न सकिन्छ, तपाईँको गाडी मर्मत गर्न सकिन्छ, त्यो बारेमा तपाईँहरूलाई सेवा दिनु नै वचनबद्धताका साथमा हामीले यो इन्टरभ्यू भर्खरै सुन्यौँ श्रोताहरू। अब भने म फेरि अर्को एउटा गीत राख्दैछु, त्यसपछि फेरि उपस्थित हुनेछु कार्यक्रम भोइस अफ साङ्ग्रेलामा।
तिमलाई चाहेर मैले आफ्नो बनाउन सकिन छु भने हाम्रो चोखो मायामा कसैको यहाँ दैव लाग्यो भने मेरो साथ नछोड्नु माया, मेरो हात नछोड्नु माया, मेरो साथ नछोड्नु माया, मेरो हात नछोड्नु माया, पुनर्जन्म हुन्छ भने माया म
श्रोताहरू, कार्यक्रम भोइस अफ साङ्ग्रेलामा मैले भर्खरै प्रस्तुत गरेँ, यदि पुनर्जन्म हुन्छ भनेदेखि माया तिम्रै हुन पाऊ, टेकेन दाहालको आवाजमा। श्रोताहरू, टेकेन दाहाल एडलेडमै बस्ने एकजना गायक, नेपाली भाषी गायक, उहाँले चाहिँ आफ्नो पहिलो एल्बम पनि निकालिसक्नु भएको छ। टेकेन दाहालको आवाजमा रहेको यो पुनर्जन्म शीर्षकको गीत तपाईँहरूलाई ब्याकग्राउन्डमा बजाउँदै म तपाईँहरूलाई अब भने नेपालको बजेट को एउटा रिपोर्ट यहाँनिर प्रस्तुत गर्दैछु। सरकारले कुल बजेटको 22% रकम पूर्वाधार निर्माणमा खर्चिने भएको छ। यस वर्ष पूर्वाधारमा 1,37,00,000,000,000 रुपियाँ विनियोजन गरिएको छ। सरकारले विकास बजेट भनेर परिभाषित गरेको रकमसँग तुलना गर्दा भने उक्त रकम 47% हुन्छ। प्रत्यक्ष रूपमा विकास लक्षित कार्यक्रम पुँजीगत खर्च शीर्षकमा हुने गरे पनि सरकारले परम्परागत रूपको विकास खर्च पनि निकाल्ने गरेको छ। यस वर्ष पुँजीगत खर्च 1 खर्ब 16 अर्ब मात्रै भए पनि विकास खर्च शीर्षकमा करिब 2 खर्ब 91 अर्ब रुपियाँ देखिएको छ। पूर्वाधारतर्फ 172 आयोजना छानिएका छन्। पूर्वाधारमा हुने खर्च गत वर्षभन्दा 1.38% बिन्दुले बनाइएको छ। आयोगका अनुसार अघिल्लो वर्ष विकास बजेटको 46.8% पूर्वाधार क्षेत्रमा बजेट छुट्याइएको थियो। गत वर्ष 1 खर्ब 12 अर्ब 93 करोड 75 लाख 63 हजार रुपियाँ विनियोजन गरिएको थियो। चालू आर्थिक वर्ष उक्त रकमभन्दा 24 अर्ब रुपियाँ बढी हो। बाँकी रकम निजी सरकारी र सहकारी क्षेत्रको योगदानमा अभिवृद्धि आर्थिक वृद्धि गर्ने र सामाजिक सेवाका क्षेत्रहरूमा पहुँच उपयोग र गुणस्तर अभिवृद्धि गर्नेतर्फ विनियोजन गरिएको छ। बाँकी रकम विभिन्न 6 शीर्षक मा कायम गरी विनियोजन गरिएको छ। आयोगले जनाए अनुसार विकास प्रक्रियामा निजी सरकारी र सहकारी क्षेत्रको योगदान अभिवृद्धि गरी आर्थिक विकास गर्न 34.56 करोड 24 लाख 13 हजार रुपियाँ विनियोजन गरिएको जनाएको छ। उक्त रकम 12.3% हो। सामाजिक सेवाका क्षेत्रहरूमा पहुँचमा उपयोग र गुणस्तर अभिवृद्धि गर्न 70.27 करोड 7 लाख 16 हजार विनियोजन भएको छ। पूर्वाधारपछि उक्त शीर्षकमा विकास बजेटको 26.90% रकम विनियोजन भएको हो। सार्वजनिक तथा अन्य क्षेत्रहरूमा सुशासन अभिवृद्धि गर्नेतर्फ 16.07 करोड लक्षित वर्ग क्षेत्र र समूहको आर्थिक र सामाजिक सशक्तिकरणमा 13.37 करोड 73 लाख 30 हजार रूप जलवायु परिवर्तनका नकारात्मक असरहरू कम गर्न 8.85 करोड 32 लाख 57 हजार रुपियाँ विनियोजन गरिएको रातो किताबमा उल्लेख छ। सरकारले यो वर्ष पहिलो दोस्रो र तेस्रो गरी प्राथमिकताका आयोजनाको संख्या 491 पुर्याएको छ। अघिल्लो वर्ष 455 मात्रै थियो। यो वर्ष 37 आयोजनाको संख्या बढेको छ। कुल आयोजना मध्ये पहिलो प्राथमिकतामा 339, दोस्रोमा 130 र तेस्रो प्राथमिकतामा 22 आयोजनाहरू छन्। रातो किताबमा भनिएको छ प्रतिशतको आधारमा पहिलो प्राथमिकताका लागि 79.6%, 19.1 र 1.3 रकम विनियोजन भएको हो। पहिलो प्राथमिकता अन्तर्गतका आयोजना मध्ये सबैभन्दा बढी सड़क अन्तर्गत 52 आयोजना छन्। त्यसपछि कृषि र खाद्यका 42 छन्। श्रोताहरू, कार्यक्रम भोइस अफ साङ्ग्रिला हरेक आइतबार साँझ 6:30 बजेदेखि 7:30 बजेसम्म आउने गर्दछ तपाईँहरूको रेडियो सेटमा, र हाम्रो यो आवाज तपाईँहरूको रेडियो सेटसम्म ल्याइपुर्याउने माध्यम बनेको छ रेडियो एडिलेड 101.5 FM। हजुर श्रोताहरू, यसै गरी आज कार्यक्रममा हामीले भन्दा पनि मैले स्पेसली आज स्टुडियोमा म एक्लै छु र हामी भन्नुको कुनै तुक छैन। मैले आज तपाईँहरूलाई विभिन्न गीत सङ्गीत र त्यसै गरी इन्टरभ्यू त्यसै गरी अरू सामग्रीहरू पनि मसँग छन्, तर मसँग समय भने त्यति धेरै छैन। अबको लगभग 6-7 मिनट मात्र बाँकी छ। श्रोताहरू, आजको लागि कार्यक्रमबाट बिदा हुनका लागि, तर स्टिल म तपाईँहरूसँगै छु। र श्रोताहरू, अब भने अर्को एउटा गीत तपाईँहरू समक्ष म राख्दैछु। चिटिकै परे कि रामचन्द्र थापा को आवाजमा रहेको यो गीत। हजुर श्रोताहरू, रामचन्द्र थापा, आज मैले अहिले भर्खरै यो रिपोर्टभन्दा अगाडि मैले टेकेन दाहालको आवाजमा पुनर्जन्म गीत सुनाएको थिएँ। टेकेन दाहाल पनि साउथ अस्ट्रेलियाको एडिलेडमै बस्छन् र उनले आफ्नो गीत सङ्गीतको आफ्नो एउटा रुचिलाई एउटा कन्टिन्युटी दिँदै एल्बम समेत निकालिसकेका छन् र उनको गीतहरू भनौँ न श्रोताहरूले मन पनि पराइराख्नु भएको छ। र त्यसै गरी रामचन्द्र थापा, उहाँ पनि यो साङ्गीतिक क्षेत्रमा धेरै लामो समयदेखि लागिराख्नु भएको व्यक्ति र अहिले पछिल्लो समयमा उहाँले फेरि अर्को एउटा गीतका साथमा एल्बम पनि निकाल्नु भएको छ र उहाँकै आवाजमा रहेको रामचन्द्र थापाको आवाजमा रहेको चिटिकै परे कि भन्ने गीत म तपाईँहरूलाई एकैछिनमा प्रस्तुत गर्नेछु। र श्रोताहरू, म तपाईँहरूलाई यो गाँजाको बारेमा पनि, गाँजा भन्नाले त्यो लागु पदार्थ गाँजा होइन कि, यो प्यालेस्टाइन र इजरायल बीचको गाँजाको कुरा गर्दै थिए। गाँजामा अर्को मानवीय युद्ध विराम गर्न इजरायल सहमत भएको छ, तर प्यालेस्टाइनी विद्रोही समूह हमासले आफूले थप युद्ध विराम नमान्ने प्रतिक्रिया दिएको छ। एकजना वरिष्ठ इजरायली अधिकारीले संयुक्त राष्ट्रसंघको आग्रहमा थप 24 घण्टा युद्ध विराम गर्न लागेको बताए। एकजना हमासका प्रवक्ताले इजरायलले थप आक्रमणहरू गर्ने तयारीको रूपमा युद्ध विरामलाई प्रयोग गर्न खोजेको आरोप लगाएका छन्। गाजामा लडाईँ शुरू भए यता झण्डै 1,000 प्यालेस्टाइनीले ज्यान गुमाएका छन् र अधिकांश सैनिक सहित 40 भन्दा बढी इजरायली मारिएका छन्। इजरायली मन्त्री परिषदको एउटा आपतकालीन बैठकले शनिबार शुरू 12 घण्टे युद्ध विरामलाई थप 24 घण्टा निरन्तरता दिने निर्णय गरेको हो। हमासले युद्ध विराम लम्ब्याउने प्रस्ताव अस्वीकार गर्दै इजरायलतर्फ रकेटहरू प्रहार गरिरहेको भए पनि त्यसको बावजुद इजरायलको पछिल्लो निर्णय आएको छ। हमासले इजरायली सेनाले गाजा नछोड्दासम्म र विस्थापितहरूलाई घर फर्कन नदिन्जेलसम्म युद्ध विराम नगर्ने प्रष्ट पारेको छ। इजरायलले चाहिँ युद्ध विराम अवधिभर पनि गाजामा विद्रोहीहरूले बनाएको सुरुङहरूमा कारवाही गर्ने बताएको छ। शनिबार स्थानीय समय अनुसार रातको 8 बजे अन्त्य भएको युद्ध विरामलाई गाजावासीले मृतकको शव खोज्न र उपभोग्य सामग्री जम्मा पार्न प्रयोग गरेका थिए। गाजाको स्वास्थ्य मन्त्रालयका एकजना प्रवक्ताले ध्वस्त भएका संरचनाहरूमा पुरिएको अवस्थामा रहेका 150 वटा शवहरू शनिबार निकालिएको बताए। युद्ध विरामको समयमा सेजैया क्षेत्र पुगेका एक रिपोर्टर भन्छन्, यो आवासीय क्षेत्र हो तर यहाँ एउटा पनि घर सग्लो अवस्थामा छैन र जताततै मृत्युको गन्ध मात्र छ। हजुर श्रोताहरू, अब भने यसै समाचारका साथमा आजको लागि म कार्यक्रमबाट बिदा हुन चाहन्छु। आगामी आइतबार साँझ 6:30 बजे तपाईँ हाम्रो भेटघाट हुने नै छ। तबसम्मका लागि तपाईँहरूको यो आगामी साता शुभ रहोस्। हस्त श्रोताहरू नमस्कार, र जाँदा जाँदै रामचन्द्र थापाको आवाजमा रहेको यो गीत चिटिक्कै परे कि।
चिटिक्कै परे कि लेखबाट झारे कि आँखामा गाजल ओठामा लाली क्या राम्री देखे कि हो क्या राम्री देखे कि क्या राम्री देखे कि त्यस्तै सुन्दर मुहार तिम्रो देख्छु झाला दुई चुल्ठी बाटे कि सोरा सल काटे कि आँखामा गाजल ओठामा लाली क्या राम्री देखे कि हो क्या राम्री देखे की।